أعوذ بالله من الشيطان العين الرجيم. بسم الله الرحمن الرحيم. اللهم صل على محمد وآل محمد. ناظرین اکرام، ڈرامہ گاہی کے ساتھ آپ کی خدمت میں حاضر ہیں. ناظرین اکرام، ہمارا سلسلہ چل رہا ہے ولایت فقیہ کے عنوان سے، اور یہ چوتھا سلسلہ ہے کہ جس میں ہم نے ایک مرتبہ پھر زحمت دی ہے پروفیسر ڈاکٹر زاہد علی زاہدی کو اپنے اسٹوڈیوز میں. شعبہ علوم اسلامی جامعہ کراچی کے سابق چیئرمین اور موجودہ استاد ہیں، اور ایک اتھارٹی سمجھے جاتے ہیں ولایت فقیہ کے عنوان سے، کیونکہ آپ نے خود ولایت فقیہ میں پی ایچ ڈی کیا ہوا ہے. سر، ہم نے گفتگو جاری رکھی ہوئی تھی ولایت فقیہ کے عنوان سے. سوال یہ کہ ایک ہی وقت میں مختلف مراجع موجود ہیں، مختلف فقیہ موجود ہیں، تو اگر ایک ولی فقیہ ہے تو اس کا دوسرے مراجعین پر، دوسرے مجتہدین پر کیا اختیار ہوگا، کیا اختیار چلے گا، اور ہوگا تو کیا کتنا ہوگا؟
بسم اللہ الرحمن الرحیم. بہت شکریہ. دیکھیں، جو بات اب تک ہوتی رہی ہے گزشتہ قسطوں میں، پروگراموں میں، تو اس کی روشنی میں یہ بات تو واضح ہو گئی ہوگی کہ جو ولایت فقیہ کا نظام ہے وہ بنیادی طور پر ایک سیاسی نظام ہے. ٹھیک ہے، یعنی اسلام کا سیاسی نظام جو مکتب تشیع کے پیش نظر ہے، کیونکہ مکتب تشیع میں ہی ولایت کا وہ تصور ہے. تو یہ جو ہے ایک طرح سے ایک سیاسی نظام ہے. ایک اسلامی ریاست کو چلانے کے لیے ایک فقیہ کو یہ اختیارات دیا گیا ہے کہ وہ اس ریاست میں اسلامی قوانین کا نفاذ کرے. اچھا، اب یہ ہے ایک اجتماعی اور سیاسی معاملہ. ٹھیک ہے، اجتماعی اور سیاسی معاملے میں ڈیسیجن میکنگ جتنی بھی ہے وہ سب ولی فقیہ ہی کرے گا، کوئی اور نہیں کرے گا. جو دیگر مجتہدین ہیں یا کسی بھی شعبہ حیات کے لوگ ہیں، وہ بے شک بہت بڑے عالم ہیں، ممکن ہے ولی فقیہ سے بھی بڑے عالم ہوں،
صحیح،
چاہے بڑے عالم ہوں، لیکن چونکہ یہ معاملہ ہے ایڈمنسٹریٹو. پچھلے پروگرام میں جو آپ نے بات کی تھی کہ ولی فقیہ کی مطلب کیا دیکھ کے بنایا جائے گا، کس طرح بنایا جائے گا، تو میں نے آپ کو بتایا تھا کہ یہ دیکھا جائے گا کہ موجودہ دور میں سب سے زیادہ قابل کون ہے جو اس نظام کو صحیح معنی میں چلا سکے.
صحیح.
تو اس کے اندر صرف علم کافی نہیں ہے بلکہ ایڈمنسٹریٹو کوالٹی بھی ہونی چاہیے.
صحیح.
میں بھی کہ علم میں کوئی شخص اس سے بھی زیادہ ہو، اسی ریاست کے اندر رہتا ہو، لیکن اس کے اندر ایڈمنسٹریٹو کوالٹی اگر نہ ہو تو اس کو نہیں بنایا جائے گا، کیونکہ یہاں تو ایڈمنسٹریٹو کوالٹی بھی چاہیے نا اس کے لیے.
صحیح صحیح صحیح.
تو بے شک علم چاہیے، تقویٰ چاہیے، شجاعت چاہیے، سب کچھ چاہیے، لیکن اس کے اندر حسن تدبیر بھی چاہیے، جس کو اصطلاح میں کہتے ہیں حسن تدبیر، تاکہ وہ ریاست کو چلا سکے. تو یہ ہو سکتا ہے کہ ولی فقیہ سے زیادہ قابل، جیسے ایک یونیورسٹی ہے، اس یونیورسٹی میں ایک وائس چانسلر ہے، ٹھیک ہے، تو وائس چانسلر سے زیادہ قابل پروفیسر یونیورسٹی کے اندر ہوتے ہیں. ہماری یونیورسٹی کے وائس چانسلر جو ہیں اس وقت پروفیسرز کی لسٹ میں 28ویں نمبر پہ ہیں.
صحیح صحیح.
تو 27 پروفیسر ان سے بھی سینئر ہے.
جیسا نوابین اربا کے بارے میں آپ نے مثال
دی، میں نے نوابین کی مثال دی کہ نوابین اربا سے زیادہ بڑے علماء جو ہیں وہ اس زمانے میں موجود تھے، علمی اعتبار سے، حدیث کے اعتبار سے یا فقہ کے اعتبار سے. ہو سکتا ہے ایسا ہو. تو ولی فقیہ سے زیادہ قابل مجتہد بھی ان کی ریاست کے اندر ہو سکتے ہیں، اور ہیں، ایسی بات نہیں ہے، بہت سے ایسے لوگ ہیں جو ان سے سینئر ہے علم کے اعتبار سے یا شاگردوں کے اعتبار سے کسی سے. اور وہ ایک الگ بحث ہے نا کہ آپ کس کی تقلید کرتے ہیں.
صحیح.
تقلید تو ممکن ہے، آپ کے نزدیک جو ہے وہ جو ولی فقیہ ہے وہی مرجع تقلید ہے، وہی عالم ہے، سب سے زیادہ علم وہی رکھتا ہے، تو آپ اس کی تقلید کر لیتے ہیں. ایک دوسرا شخص ہے وہ سمجھتا ہے نہیں، ان سے زیادہ علمیت میں، فقہی معاملات میں، عبادی مسائل کے اندر جو ہے وہ مثلا فلاں مجتہد عالم ہے، آپ اس کی تقلید کریں گے. ٹھیک ہے.
صحیح.
اچھا، تو جو بات میں نے مثال دی نا کہ یونیورسٹی کے اندر ہو سکتا ہے کہ ایک پروفیسر ہو اور وہ وائس چانسلر سے بھی سینئر ہو، یا ایک پروفیسر ہے اس کی رائے یونیورسٹی کا جو نظام چل رہا ہے اس نظام میں مختلف ہو. میں یونیورسٹی کا ایک پروفیسر ہوں، میں ہماری یونیورسٹی کے اندر جو ہے وہ سیمسٹر سسٹم رائج ہے،
یعنی
6 مہینے میں امتحان ہوتا ہے. ٹھیک ہے، سپوز میں پرسنلی سیمسٹر سسٹم کو مخالف ہوں.
صحیح.
اور میں اینول سسٹم کو زیادہ بہتر سمجھتا ہوں. ٹھیک ہے، ایز اے پروفیسر میری ذاتی رائے یہ ہے کہ اینول سسٹم زیادہ بہتر ہے سیمسٹر سسٹم کے مقابلے میں.
صحیح.
ٹھیک ہے، یعنی میری رائے یونیورسٹی کے نظام کے خلاف ہے.
صحیح ہے.
ٹھیک، تو میں ایک رائے رکھتا ہوں، میں اس کی دلیل رکھتا ہوں، میں اس کو ایکسپریس کر سکتا ہوں، میں اس کے اوپر لکھ سکتا ہوں، میں اس کے اوپر لیکچر دے سکتا ہوں، یہ سارے اختیارات مجھے حاصل ہیں. लेकिन बीइंग ए प्रोफेसर, अगर मैं उस यूनिवर्सिटी में पढ़ा रहा हूँ और इम्तहान ले रहा हूँ तो सेमेस्टर सिस्टम ही से इम्तहान लूंगा,
फॉलो करना पड़ेगा
ऑफ कोर्स सिस्टम। मैं एनुअल सिस्टम पे नहीं ले सकता, मैं कहूँगा नहीं मेरे पास तो आर्ग्यूमेंट है, मैं तो मानता ही नहीं हूँ इस सिस्टम को, मेरे ख्याल में सिस्टम के अंदर 100 खराबी हैं। ठीक है, अब बेशक 100 खराबियां हों, लेकिन चूंकि सिस्टम जो है वो इज्तिमाई मामला है लिहाजा मैं उस सिस्टम का पाबंद हूँ। तो एक रियासत के अंदर बेशक फुकहाए किराम हर दौर में बहुत सारे रहते हैं, कोई ऐसी बात नहीं, इसीलिए तो कहा गया ना कि एक को लीडर बनाओ।
सही,
वो लीडर ही तो डिसीजन मेकिंग करेगा। देखिए इज्तिमाई मामलत में लीडर ही डिसीजन मेकिंग करता है।
सही,
और वो उसी को ये तय करना है।
ठीक,
तो दूसरे लोगों की राय मुख्तलिफ हो सकती है, राय रखने में कोई हर्ज नहीं है, लेकिन चूंकि इज्तिमाई मामलात हैं, इज्तिमाई मामलात में वही कुछ इम्प्लीमेंट होगा जो वली फकीह की राय होगी।
अब एक इसको एक तसव्वुर करते हैं कुछ थोड़ी देर के लिए कि कहीं पर एक और इस्लामी हुकूमत कायम होती है, ठीक है, मिसाल के तौर पर अफ्रीका में कहीं होती है, हम करीब से बाहर निकलते हैं अफ्रीका की तरफ चलते हैं, अफ्रीका में कहीं एक इस्लामी हुकूमत कायम होती है, तो क्या वो एक और वहाँ में वली फकीह बनेगा या इसी वली फकीह को जो है ना यही वली फकीह एक ही रहेगा, या वहाँ पर हर रियासत अपनी अपना एक दो हो जाते हैं, तीन हो जाते हैं, चार हो जाते हैं, तो हर रियासत अपनी वली फकीह बना सकती है या एक ही रहेगा वली फकीह?
हाँ देखिए, अब देखिए बात यह है ना कि जो जो मैंने एक बात की किसी किसी एपिसोड में आपके है वो बात, और वो ये है कि आपको हर दौर में एक पॉलिटिकल सिस्टम डिज़ाइन करना पड़ता है उस दौर के तकाजे के मुताबिक।
सही सही सही,
ठीक है, और उसकी जो रूह है वो वही है कुरान सुन्नत अली, लेकिन सिस्टम मॉडल आपको डिज़ाइन करना पड़ता है। मैं हमेशा उसकी मिसाल देता हूँ सर बैंकिंग से, कि मसलन जिस सोसाइटी के अंदर इस्लाम आया था मक्के मदीने में हिजाज मुकद्दस में, वहाँ कोई बैंक थे?
बैंक थे।
उसके बाद भी 100 साल, 200, 500, 600 साल, 1000 साल देख ले, कोई बैंक नुमा कोई चीज़ नहीं आपको नजर आएगी। ठीक है, हुजूर के दौर में, साहबा के दौर में, ताबईन के दौर में, तबे ताबईन के दौर में बैंक के नाम से कोई चीज़ थी? थी नहीं। तो ये बिदअत है ना फिर तो, ये कुछ लोग इसी तरह देखते हैं ना, कुरान सुन्नत में कहीं लफ्ज बैंक आया है नहीं आया, उसका मतलब बिदअत हो गया, बैंक बिदअत हो गया। आजकल जो है वो एक इस्लामी बैंक की इस्तिलाह चल रही है, तो भाई इस्लाम में तो बैंक का तस्वीर ही कोई नहीं है,
तो फिर ये
तो इस्लामिक बैंक किस चिड़िया का नाम है? ठीक है ना, तो असल में इस्लामी बैंक क्या है, जिस माशरे के अंदर इस्लाम आया उस माशरे के अंदर बैंक के नाम से कोई इदारा नहीं था, ये ठीक है, लेकिन क्या उस माशरे के अंदर लोग मॉनेटरी ट्रांजेक्शन्स कर रहे थे नहीं कर रहे थे, डीलिंग करते थे नहीं करते थे, खरीदो फरोख्त करते थे नहीं करते थे, उसमें किस किस तरह के ट्रांजेक्शन करते थे, कैश उधार फलां, ये मुख्तलिफ तरह के ट्रांजेक्शन होती थी ना, आज वही ट्रांजेक्शन हो रही माशरे के अंदर। ठीक है, उसके लिए आपने एक मसलन इदारा बना दिया बैंक, उसका एक नाम रख दिया, उसका एक फॉर्म बना दिया, उसके एक अकाउंट बना दिया, उसके आपने प्लास्टिक कार्ड जारी कर दिया, है बुनियादी तौर पर क्या है, दो आदमियों के दरमियान मामला
है।
ठीक है, दो आदमियों के दरमियान मामला है, ट्रांजेक्शन है, तो इस ट्रांजेक्शन के बारे में जो इस्लाम की हिदायत हैं उनको जहां फुलफिल किया जाएगा वो इस्लामी बैंक है।
अच्छा, मतलब जो उसूल लिए जाएंगे इस्लामी उसूल फॉलो किए जाएंगे,
मॉडल जो है अभी बनाया जाएगा। अगर फर्ज करें कि हुजूर कोई बैंक का मॉडल देके जाते तो वो मॉडल पुराना हो जाता, कयामत तक नहीं चलता वो।
सही सही सही,
तो वो मॉडल लेकर नहीं गए, वो उसूल कायदा कानून वैल्यूज लॉज प्रिंसिपल लेकर गए, उन्हीं चीजों को सामने रख के मॉडल आपको डिजाइन करना पड़ेगा।
ठीक है ठीक है,
तो हर शोबे में ऐसा ही है, कुछ लोगों ने मॉडल डिजाइन किया, कुछ लोग आके आए, उन्होंने क्या किया, उन्होंने इस्लाम को पढ़ा, इस्लाम को समझा, वो इस्लाम में मुफ्ती हैं, और साथ साथ उन्होंने मॉडर्न बैंकिंग को समझा, और समझने के बाद उन्होंने कुछ प्रोडक्ट डिजाइन करके दिया, आज वो प्रोडक्ट कामयाबी से चल रहा है इस्लामिक बैंक में से में भी और दीगर बैंकों में भी।
सही
चल रहा है ना,
बिल्कुल चल रहा है।
रिजर्वेशन हो सकते हैं किसी के, वो तो एक अलग बहस है,
लेकिन
एक मॉडल बनाकर दिया उन्होंने, वो चल रहा है। तो देखिए इस तरह पॉलिटिकल सिस्टम का भी एक मॉडल बनता है, उस मॉडल का ताल्लुक जो है वो जमाने के तकाजों से होता है। ठीक है, अच्छा अब असल सवाल की तरफ आए, मुकदमा जरा लंबा हो गया
जवाब,
हाँ जवाब का मुकदमा लंबा हो गया। ठीक है ना, तो एक बहुत अच्छी बात आलम दीन ने की थी कि अस सवाल मफ्ताहुल इल्म, सवाल जो है वो इल्म की कुंजी है, चाबी है। तो चाबी जो होती है वो 3 इंच की होती है और कमरा जो होता है वो 20 फीट का होता है।
सवाल तो बहुत छोटा सा होता है जवाब।
कुछ लोग समझते चाहते हैं ये कमरा भी 3 इंच का ही हो, जितनी बड़ी चाबी है उतनी बड़ा कमरा हो, तो ये नहीं होता। अच्छा, तो बात ये हो रही है कि अब इस वक्त सूरत हाल ये है आलम इस्लाम की कि आलम इस्लाम जो है सरहदों में तकसीम हो गया है, ठीक है। एक ज़बरदस्त साजिश हुई।
एग्जैक्टली
एक ज़बरदस्त साजिश हुई और हुआ यह कि पूरा आलम इस्लाम जो है वो पहले तो ग़ुलामी में चला गया, जो मुसलमानों के पास एक लंगड़ी लूली सी मरकज़ियत थी आखिरी में खिलाफत उस्मानिया के नाम पर, वो भी ख़त्म हो गई। उसके बाद क्या हुआ, पूरा आलम इस्लाम सिवाय चंद खत्ों के ग़ुलामी में चला गया। फिर जब ये ग़ुलामी ख़त्म हुई मुख्तलिफ़ इलाकों से, तो क्या किया, वो जो इस्तेमारी ताकत जो थी, बरतानिया है, फ़्रांस है, पुर्तगाल है, मुख्तलिफ़ इलाकों के कब्ज़े थे ना, ये इस्तेमार था, तो इस्तेमारी ताकतें ने क्या किया कि मुख्तलिफ खित्तों को उन्होंने आज़ाद किया, छोड़ा और जिन ख़ानदानों ने उनकी दारा चमचागिरी की उनको लेके चले गए, कहीं आले सऊद आ गया, कहीं कुछ और आ गया, कहीं आले खलीफा आ गया, तो फलां आ गए, ठीक है। ये सब लोग कौन थे, इनके आबा अजदाद की हिस्ट्री देखें, ये वो लोग हैं जिन्होंने उनकी दारा चमचागिरी की,
और
ठीक है उनको मुकाबला भी चलता रहा,
कौन सा बड़ा,
हाँ, कि शरीफ मक्का को मिलेगा या आले सऊद को मिलेगा, आले सऊद को मिल गया, ठीक है। कहीं पर ऐसा हुआ जैसे पाकिस्तान में हुआ कि ये तहरीक चली, मुस्लिम लीग बनी और उसके बाद यहाँ पर एक तंजीम मुस्लिम लीग वजूद में आई, कांग्रेस वजूद में आई, जब बरतानवी हुकूमत यहाँ से गई, एक हिस्सा उन्होंने कांग्रेस के हवाले कर दिया, एक मुस्लिम लीग के हवाले कर दिया, ठीक है। कहीं पर ऐसा हुआ, तो अब प्रैक्टिकल बात जो है वो ये है कि इस्लामी रियासतें तकसीम हो चुकी हैं, सरहदें वजूद में आ चुकी हैं, फिल वक्त इन सरहदों को ख़त्म करना मुमकिन नहीं है, ठीक है। कोई रियासत इसको मानने को तैयार नहीं है। इंशाल्लाह इमाम ज़माना आएंगे तो फिर सरहदें ख़त्म हो जाएंगी।
सही है,
लेकिन फिल वक्त तो ये सरहदें ख़त्म नहीं हो रही हैं, ठीक। अब जब सरहदें ख़त्म नहीं हो रही हैं तो एक जगह अगर इस्लामी रियासत वजूद में आ गई है तो दूसरी जगह वजूद में आ सकती है, नहीं आ सकती, जो असल जो इस्लाम की रूह है उसके मुताबिक तो एक रियासत होनी चाहिए,
सही,
लेकिन वो चीज़ इस वक्त प्रैक्टिकल नहीं है। तो इस वक्त आपको एक वे आउट निकालना पड़ेगा, कोई प्रैक्टिकल सोल्यूशन निकालना पड़ेगा। अगर तो आप इस थ्योरी पे काम करेंगे कि नहीं रियासत तो एक ही होनी चाहिए, दूसरी तो बन ही नहीं सकती, दूसरी बनेगी तो इस्लामी कहलाएगी नहीं वो, तो इसका मतलब ये है कि आप ये चाह रहे हैं कि जो दूसरी रियासतें हैं वो सब तागूत के हाथ में दे दी जाएँ, फासिक व फाजर के हाथ में दे दी जाएँ। वही बुनियादी बात जिसको इमाम खुमैनी ने आर्गूमेंट बनाया कि ज़माने गैबत में भी एक हुकूमत कायम होनी चाहिए ताकि फासिक व फाजर के हाथ पे निज़ाम ना जाए।
तो
यही आप दूसरी रियासत के लिए कर रहे हैं। तो यहाँ पर यह बहस उलमा के दरमियान ऑलरेडी है, यानी इस पर किताबें लिखी गई, बड़े बड़े उलमा जो हमारे पिलर्स बैठे हुए हैं कुम में और दूसरे मकामात पर, कि जो विलायत फ़कीह के हवाले से जो है वो वाकई अथॉरिटी हैं। मेरे लिए तो आप ऐसे मुहावरे में कह रहे हैं लेकिन जो वाकई अथॉरिटी हैं विलायत फ़कीह के, जिनकी किताबों को हम पढ़ के कुछ सीखते हैं, तो उन्होंने इसको डिस्कस किया बाकायदा, और वो वे आउट यही है कि अगर किसी और रियासत के अंदर भी इस ज़माने में कोई ऐसी हुकूमत कायम होती है कि जिसकी सरपरस्ती एक फ़कीह के हाथ में आ जाती है तो उसको भी इस्लामी रियासत कहा जाएगा,
और उनका वली फ़कीह अलग होगा,
ठीक है। ये इसके अलावा कोई चारा नहीं है, वरना आप फासिक व फाजिर के हाथ में ये निज़ाम देने जा रहे हैं।
अच्छा,
तो अगर कोई ऐसी जगह एक दूसरी इस्लामी हुकूमत कायम होती है, गो कि अभी ये चीज़ प्रैक्टिकल है नहीं कहीं पर, अभी तक कहीं पर ऐसा हुआ नहीं है, क्योंकि देखिए जो मैं बात कर रहा हूँ ना पॉलिटिकल सिस्टम की, तो उस पॉलिटिकल सिस्टम को डिज़ाइन करने के लिए आपको देखना पड़ेगा उसका जो उसकी डेमोग्राफी क्या है, उसका स्ट्रक्चर क्या है। मिसाल के तौर पर इराक़ है, ठीक है, इराक़ में जब सद्दाम वासिल जहन्नम हुआ तो उसके बाद जो है वो आयतुल्लाह बाकरुल हकीम जो है जो 20 साल ईरान में रहे और उन्होंने तहरीक चलाई, तो उसके बाद जब वो इराक़ गए तो सबसे पहले सवाल उनसे यही हुआ कि क्या आप इराक़ में ईरान के तर्ज की एक हुकूमत चाहते हैं, ठीक है। अब ज़ाहिर है आयतुल्लाह भी है, वो मुश्तहिद भी हैं, वो काला मामा भी है, 20 साल से वो यही तहरीक चला रहे हैं इराक़ की आज़ादी की, ईरान से आ रहे हैं वो, तो पहला सवाल तो यही होगा ना कि आप यहाँ पे भी खुमैनी बन के आ रहे हैं कोई आप। तो उन्होंने क्लियर किया कि नो, हम यहाँ पर ईरान की तर्ज की हुकूमत नहीं चाहते, हम चाहते हैं इराक़ के अंदर जितने भी ग्रुप्स हैं, क्योंकि इराक़ की डेमोग्राफी डिफरेंट है, वहाँ एक ख़ास इलाके के अंदर शिया रहते हैं, ख़ास इलाके में सुन्नी रहते हैं, ख़ास इलाके में कुर्द रहते हैं, तो यहाँ इस तरह का निज़ाम नहीं होगा, यहाँ पर एक जमहूरी हुकूमत कायम होगी इस्लाम की रूह के मुताबिक। ये
आइडिया दी है उन्होंने, मतलब
क्योंकि अगर वो कहते हैं हाँ हम विलायत फ़कीह चाहते हैं तो ظاہر ہے میجورٹی عراق میں شیعوں کی ہے, تو شیعہ ولی فقیہ بن جائے گا, شیعہ ولی فقیہ ہو جائے گا تو سنی کیوں قبول کریں گے اس کو, پھر ایک اور آگ لگے گی عراق میں, اور ایسے ہی بہت سارے مسائل تھے. تو انہوں نے کہا کہ اس وقت مناسب تو یہی چیز ہے اور جمہوری طریقے سے یہاں حکومت ایک چلنی چاہیے, اسلام کے روح کے مطابق چلنی چاہیے. تو یہ سارے وے آؤٹ ہیں, پریکٹیکلی تو کہیں نافذ نہیں ہو رہا, لیکن اگر کبھی ایسا ہوگا تو اس کو قبول کیا جائے گا.
اچھا اب سوال یہ کہ ہم مثال کے طور پر اس وقت فی الحال ایک ہی ہے, ایک ہی اسلامی حکومت ہے اور ایک ہی جو ہے ولی فقیہ ہے. مختلف قومی ریاستیں موجود ہیں ہمارے, تو ان قومی ریاستوں اور ولایت فقیہ عالمی ان کے درمیان رابطہ کیسے قائم ہوگا؟ یعنی مثال کے طور پر مختلف ممالک ہیں, پاکستان ہے, پاکستان میں ولایت فقیہ سے کیسے جو ہے نا وہ رابطہ قائم ہوگا؟ یا تمام شیعوں کو ولایت فقیہ کے انڈر میں آنا پڑے گا, یا صرف جو ہے نا ولایت فقیہ کا دائرہ اختیار صرف اسلامی حکومت تک رہے گا, دیگر ممالک میں جو بسنے والے شیعہ ہیں یا ایسے بھی ممالک ہیں جہاں پر مسلمان اکثر اقلیت میں ہیں, اب اقلیت میں مسلمان ہیں اس میں شیعہ جو ہے نا بہت محدود ہوں گے, یا وہ ایسے ممالک اسلامی ممالک ہیں جہاں پر شیعہ اقلیت میں ہیں, تو وہ کیسے مطلب ولایت فقیہ سے اپنا رابطہ جو ہے نا قائم کریں گے؟
دیکھیے بنیادی جو بات ہے نا وہ یہ ہے کہ کوئی بھی پولیٹیکل سسٹم ہو دنیا کا, وہ وہیں پر حاکم ہوتا ہے کہ جہاں تک اس کی ریاست کی حدود ہیں.
صحیح ہے,
اس سے باہر نہیں ہوتا.
صحیح ہے.
امیر المومنین کی حکومت میں بھی کچھ لوگ دہشت گردی کرتے ہیں اور وہ جو غیر مسلم خواتین سے زیورات چھین کے اور وہ بھاگ جاتے ہیں.
صحیح ہے,
ٹھیک ہے, شام سے آتے ہیں, یہ کاروائی کرتے ہیں امیر المومنین کے کنٹرول والے علاقے میں اور نکل کے چلے جاتے ہیں.
صحیح,
ٹھیک ہے, امیر المومنین نے کیا بگاڑ لیا ان کا؟ کچھ نہیں کیا, اپنے لوگوں کی مذمت کی کہ وہ چلے کس طرح گئے, تم نے کچھ نہیں نقصان پہنچایا ان کو.
صحیح,
یہ بہت افسوسناک واقعہ ہے, سب سے سخت ترین خطبہ جو ہے وہ یہی ہے. ٹھیک ہے, تو وہ تو دیکھیں علی علیہ السلام کے جریدشن سے بھی اگر کوئی باہر نکل گیا نا تو وہ بھی اس کا کچھ نہیں بگاڑ سکتے. تو اصل میں جو امپلیمنٹ ہوتا ہے قوانین کا تو وہ اس ریاست کے اندر ہی ہوتا ہے, اس کے باہر نہیں ہوتا. ایک بنیادی بات تو یہ ہے.
صحیح,
ٹھیک. اب اس کا دوسرا ایک پہلو ہے کہ یہ جو تھنکنگ ہے نا کہ ولی فقیہ کے حدود کہاں تک ہے, یہ جو اپروچ, یہ جو تھنکنگ ہے, جس طرح تھانے کے حدود کہاں تک ہے, تو مطلب یہ تھانے کا حدود یہ ہے, اس کے باہر ایک لاش گری ہوئی ہے
تو وہ ان کا
وہ اس کو اون نہیں کرے گا, اب وہ کہے گا ہمارے تھانے میں نہیں ہے. ٹھیک ہے, تو یہ ایک یہ والی اپروچ ہوتی ہے. ایک اپروچ ہوتی ہے نہیں انسانی ہمدردی والی اپروچ کہ نہیں یار یہ انسان ادھر تڑپ رہا ہے اس کو مجھے ہسپتال پہنچانا چاہیے, یہ نہیں دیکھنا چاہیے ان چٹے پہ لے کر کے ہمارے حدود میں گرا ہوا ہے یا دوسرے تھانے کے حدود میں گرا ہوا ہے. تو اپروچ ڈفرینٹ ہوتی ہے. ایک اپروچ یہ والی ہے کہ کیا اس حد سے باہر جو لوگ ہیں اس کے اوپر قوانین کا امپلیمنٹیشن ہوتا ہے؟ آف کورس نہیں ہوتا, تھیوریٹیکلی نہیں ہوتا یہ. لیکن ایک دوسری اپروچ کیا ہے؟ دوسری اپروچ وہ ہے شیعوں والی اپروچ. شیعوں والی اپروچ یہ ہے کہ شیعہ وہ ہیں جو ولایت کو مانتے ہیں, جو فرام دا ویری بگننگ ہم ڈسکس کر رہے ہیں کہ ہمارا جو ہے ایک سلسلہ ولایت ہے, اس سلسلہ ولایت سے ہمیں کہا گیا ہے متمسک رہنے کے لیے. ٹھیک ہے, ما ان تمسک تم بہما لتنزل بعدی, اور ہم وہ لوگ ہیں کہتے ہیں الحمدللہ الذی جعلنا من المتمسکین بولایت علی ابن ابی طالب. ٹھیک ہے, ہم وہ لوگ ہیں جو تمسک رکھنے والے ہیں. تمسک آج کل کی اصطلاح میں آپ کے کنیکٹ رہنے والے ہیں.
صحیح,
ہم وہ ہیں جو ان سے کنیکٹ ہیں ایکچولی.
صحیح,
ٹھیک ہے, تو ہم کسی بھی کونے میں ہوں گے دنیا کے, ہم اس نظام ولایت سے کنیکٹڈ ہیں ایکچولی.
کہیں پر بھی ہوں گے تو اس نظام سے کنیکٹڈ ہیں,
ہم اس ولایت سے کنیکٹڈ ہیں. ٹھیک, اس ولایت کے پاس چاہے حکومت بھی نہ ہو, چاہے حکومت نہ ہو.
صحیح صحیح,
ٹھیک ہے, حکومت پر ہارون رشید بیٹھا ہوا ہے
لیکن وہ
ہم اس سے کنیکٹڈ ہیں جو قید خانے میں ہیں.
صحیح,
ٹھیک ہے, جو صاحب ولایت ہے وہ قید خانے میں ہیں,
ہم اس سے کنیکٹڈ ہیں.
ہاں, ہمارا سلسلہ ولایت جو ہے وہ اس سے کنیکٹڈ ہے. تو ہمارا جو سلسلہ ولایت ہے اس کے مطابق دنیا کے کسی بھی کونے میں ہوں گے ہم, ہمارا کنیکشن جو ہے وہ ادھر سے ہوگا. تو ہم وہ مجرمانہ ذہن سے نہیں سوچتے کہ یہاں کاروائی کر کے یہاں بھاگ گئے. وہ ایک اپروچ ہے کہ ہم یہاں کاروائی کر کے اگر یہاں بھاگ جائیں گے تو ہم باہر نکل گئے. ٹھیک ہے, لیکن یہ علی علیہ السلام کے جو فالوور ہیں نا وہ اس طرح نہیں سوچتے کہ ہم علی کے حدود میں کاروائی کر کے شام بھاگ جائیں گے. جو علی کے فالوورز ہیں نا وہ علی علیہ السلام سے آگے کہتے ہیں طہرنی ابنا ابی طالب، آپ مجھے پاک کر دیجئے. ارے کیا مطلب، میں فلاں نے فلاں جرم کیا، آپ مجھے سزا دیجئے.
کیا بات،
وہ آ کے کہتے ہیں ہمیں سزا دیجئے، وہ نہیں کہتے پولیس والے پکڑ کے لے کر آئیں گے. تو دو الگ الگ اپروچ ہے. تو وہ جو ایک سلسلہ ولایت والی اپروچ ہے اس کے مطابق دنیا کے کسی بھی کونے میں آپ ہیں، آپ کا تعلق اس نظام ولایت سے ہے، تو آپ ان کی ہدایت کی طرف نظر رکھتے ہیں اور ان کی ہدایت کے مطابق اپنا فریضہ انجام دیتے ہیں.
صحیح. اب اس میں ایک سوال اور آتا ہے، اس سے سوال یہ ہے کہ دو، آپ نے کہا دو یا دو سے زیادہ اسلامی حکومت ہوں گی اور دو سے زیادہ ولی فقیہ ہو سکتے ہیں، تو اگر یہ ہو سکتے ہیں اس طرح ولی فقیہ بھی ہو سکتے ہیں، اور اب ہمارا رشتہ کس ولی فقیہ سے قائم ہوگا، سب سے ہوگا یا کسی ایک سے ہوگا؟
اجتماعی معاملے میں آپ کا جو اجتماعی معاملہ ہے ڈیسیجنس، اس میں اس سے ہوگا جس کے حدود میں آپ ہیں.
یعنی اب مثال کے طور پر بھی بال فرض محال
کہ بھائی، مثال کے طور پر علی علیہ السلام کا ایک بنایا ہوا گورنر مصر میں، ایک بنایا ہوا گورنر بصرے میں، ٹھیک ہے، تو بصرے کا شیعہ جو ہوگا وہ اس کا پابند ہوگا، مصر کا شیعہ جو ہوگا وہ اس کا پابند ہوگا.
یعنی ہم پاکستان میں رہتے ہیں، ایران میں اسلامی حکومت قائم ہے، مثال کے طور پر عراق میں ہو جاتی ہے، تو ہم کس کو فالو کریں گے، ایران کو عراق کو؟
دیکھیں، اولاً تو جس نظام کی ہم بات کر رہے ہیں اس کے اولاً تو سوال ہی فرضی ہے سارا.
بالکل سوال فرضی ہے،
لیکن چلیں فرض کرنے میں کوئی حرج نہیں ہے. اگر ایسا ہوتا بھی ہے تو جو دو ولی فقیہ ہوگا نا، اجتماعی امت مسلمہ کے جو اجتماعی ایشوز ہیں ان میں دو رائے نہیں ہوگی. ابھی آپ دیکھ لیں نا، مثلا عراق میں ولی ولایت فقیہ تو نافذ نہیں ہے نا، لیکن آپ دیکھیں مثلا آیت اللہ سیستانی، آیت اللہ سیستانی ولی فقیہ تو نہیں ہے نا، انہوں نے تو اس نظام کو نافذ نہیں کیا ہوا ہے، لیکن آیت اللہ سیستانی بھی عراق کے شیعوں کے حوالے سے وقتاً فوقتاً ایک پولیٹیکل رول پلے کرتے رہتے ہیں.
ٹھیک،
اس کا مطلب یہ ہے کہ ہی بلیوز ان دی پولیٹیکل ایکٹیویٹی آف اے فقیہ.
صحیح،
ٹھیک ہے، اس کا مطلب ربی تو ایک رول پلے کر رہے ہیں نا، بہت بول کے بہت ہی کرائسس کے اندر، بہت امپورٹنٹ،
بہت انہوں نے بہت مشکل وقت میں کشتی،
بہت مشکل وقت میں جو ہے نا ایک دم انہوں نے ڈیسیجن لیا ہے. تو اس کا مطلب یہ ہے کہ وہ جو ہے وہ اس پر بلیو کرتے ہیں کہ ایک فقیہ کو ایک رول پلے کرنا چاہیے. ٹھیک، آپ نے کہیں پر دیکھا مثلا اجتماعی معاملات جو اسلام اور مسلمانوں کا وسیع تر ایشوز جو ہیں اس میں کہیں آیت اللہ سیستانی کا رہبر معظم سے اختلاف ہو؟ کہیں اختلاف ہو؟ قاسم سلیمانی اگر شہید ہوئے تو ان کے ساتھ ابو مہندس، ہاں وہ بھی شہید ہوئے. تو یہ جو تھے، یہ جو عراق کی جو موبلائزیشن فورس ہے، یہ کس نے بنوائی تھی؟ آیت اللہ سیستانی نے بنوائی تھی نا، آیت اللہ سیستانی نے اور دیگر علماء نے، انہوں نے موٹیویٹ کیا نا لوگوں کو.
صحیح.
تو وہ بنی اور اس کو جو ہے وہ پلاننگ جو ہے اسٹریٹجی ڈیزائن کر کے کون دیتے رہے؟ قاسم سلیمانی دیتے رہے.
صحیح.
تو اس لیول کے اوپر یہ ڈفرینس اس طرح نہیں ہوتا.
صحیح. سر ٹائم ختم ہو رہا ہے، سوال کریں گے، چونکہ سوالات ابھی بھی ہیں، لیکن ہم یہ آخری سوال کرتے ہیں. سوال یہ کہ ایران میں جو طریقہ ہے ولی فقیہ کو انتخاب کا، اس پہ آپ نے بتایا کہ مجلس خبرگان ہوتی ہے، اہل خبر افراد ہوتے ہیں، وہ تعین کرتے ہیں. بہرحال ان کو بھی جو ہے نا، ان کے لیے بھی ایک کرائٹیریا ہے، اس کرائٹیریا پہ اترنے کے بعد وہ پھر الیکشن میں حصہ لیتے ہیں، الیکشن میں حصہ لینے کے بعد وہ منتخب ہوتے ہیں. لیکن ان سب میں ایران کے عوام کی رائے شامل ہے، ہماری رائے شامل نہیں ہے. تو جب ہماری رائے شامل نہیں ہے تو پھر مطلب ہم کیوں فالو کریں؟
ٹھیک ہے، رائے تو ان سے لی جائے گی نا جو ریاست کے اندر رہتے ہیں، جو ریاست سے باہر رہتے ہیں وہ کیسے رائے دیں گے؟ بات یہ ہے، جو اصل مجبوری ہے نا وہ وہی ہے جو ہم بیان کر چکے ہیں، اور وہ یہ ہے کہ اسلامی ریاستیں سرحدوں میں بٹ چکی ہیں. جب سرحدوں میں تقسیم ہو چکی ہیں تو ایک سرحد، یہ خود ایک استعماری سازش ہے کہ اس نے مسلمان جو ریاست تھی، ایک اسلامی ریاست وسیع ترین، اس کو انہوں نے کیا کہ ایک چھوٹی چھوٹی ریاستوں میں تقسیم کر دیا. اچھا، اب اگر فرض کریں کہا جائے نہیں پاکستان کے لوگ بھی اس میں پارٹیسپیٹ کریں گے، تو یہ مداخلت ہوگی اس ملک کی ریاست کے معاملات میں، تو یہ پریکٹیکل نہیں ہے.
صحیح.
تو جو چیز پریکٹیکل ہے وہ یہ ہے کہ جس حدود کے اندر ریاست قائم ہے اسی کے اندر رہنے والے ہی ڈیسیجن میکنگ میں حصہ لیں گے. اور پھر دوسری بات میں نے آپ کو یہ بھی بتائی ہے کہ دیکھیں وہ جو ڈیسیجن میکنگ جو ہے نا، وہ کوئی اسلام کی شرط نہیں ہے بنیادی، वो सिंपली एक पॉपुलैरिटी हासिल करने के लिए है। यानी ये जो एक सवाल जो आपने नहीं किया, जो इस हवाले से बहुत इंपॉर्टेंट सवाल है, वो ये है कि इस विलायत फ़कीह का मतलब जमहूरियत से क्या ताल्लुक है, डेमोक्रेसी से क्या ताल्लुक है, ठीक है ना। हाँ, ये बहुत इंपॉर्टेंट इशू है ज़ाहिर है। तो डेमोक्रेसी से ताल्लुक ये इतना है कि डेमोक्रेसी इस वक्त दुनिया में बहुत, क्योंकि पॉपुलर एक थ्योरी है कि लोगों को पार्टिसिपेशन का मौका दिया जाए रियासत के मामलों में, तो इस्लाम इसका मुखालिफ तो नहीं है। सिर्फ यही तो कह रहा है ना इस्लाम कि भाई पार्लियामेंट में बैठने के लिए ये शरायत होनी चाहिए, हेड ऑफ द स्टेट बनने के लिए ये शरायत होनी चाहिए। तो ये शरायत के हामिल एक रियासत के अंदर बहुत सारे लोग होते हैं, जो बहुत सारे वाजिद शरायत लोग हैं, उन्हीं के दरमियान एक इलेक्शन करवा के अगर आवाम की एक पॉपुलरिटी भी हासिल कर ली जाए तो इस्लाम इसके खिलाफ तो नहीं है। तो ये वाली जमहूरियत जो है इस्लाम में भी एक्सेप्टेबल है, तो इसी आइडिया के ऊपर ये सारा सिस्टम डिजाइन किया गया है कि हर लेवल पे इलेक्शन भी करवा लिया जाए। हालांकि इलेक्शन को इस्लाम के रूह के मुताबिक बुनियादी शर्त नहीं है, लेकिन कोई हर्ज भी नहीं है। तो इसलिए इलेक्शन ईरान में हर साल इलेक्शन होते हैं, मिर्जा जफर ईरान का इलेक्शन होता है, पार्लियामेंट का इलेक्शन होता है, सदर का इलेक्शन होता है, लोकल बॉडीज का इलेक्शन होता है, हर साल एक इलेक्शन होता है और चार साल हर बॉडी का इलेक्शन होता है,
इलेक्शन होता रहता है।
तो मुसलसल इलेक्शन होते रहते हैं, और 8 साल जंग हो गई, जो कुछ भी हुआ, इलेक्शन मुअत्तल नहीं हुए, कभी होते रहे हमेशा इलेक्शन। तो इस तरह एक जमहूरियत की रूह भी उसके अंदर शामिल कर दी गई है, और उस जमहूरियत के मुताबिक, कॉन्स्टिट्यूशन के मुताबिक, चूँकि वली फ़कीह को इख्तियारात दे दिए गए हैं, लिहाजा उस जमहूरियत को हम जमहूरियत ही तस्लीम करते हैं। देखिए, दुनिया में जितनी भी जमहूरियतें हैं, अगर बरतानिया के में सबसे बड़ी जमहूरियत समझी जाती है ना, तो वहाँ मलके मुअज़्ज़मा भी हैं,
मलके मुअज़्ज़मा वो अपनी जगह पर कायम है,
अपनी जगह पर कायम है। क्यों कायम है? इसलिए कि उस मुल्क के अवाम ने जो कॉन्स्टिट्यूशन बनाया है उसके अंदर मलके मुअज़्ज़मा का ऑप्शन रखा हुआ है, और वो कॉन्स्टिट्यूशन बनाने वाले अवाम के नुमाइंदे हैं, इसलिए अवाम की उमंगों के मुताबिक ही वो बैठी हुई हैं। वो भी, उनके पास सियासी अख्तियारात है नहीं है, कुछ भी है, ठीक है, इख्तियारात तो नहीं है, लेकिन प्रोटोकॉल तो है ना, इतना एक पूरे ख़ानदान को पाल तो रहे हैं आप। तो या जापान के अंदर जमहूरियत है, लेकिन बादशाह सलामत बैठे हैं वहाँ पर, ठीक है, या और कहीं पर है, नेपाल में है और जगहों पर है। तो ये जो चीज़ें हैं, ये इसलिए लीगल हैं, इसलिए लेजिटिमेट हैं, इसलिए कि अवाम ने जिन लोगों को मुंतखब किया, उन्होंने कॉन्स्टिट्यूशन बनाया, उन्होंने इस प्रोविज़न को उसके अंदर डाल दिया।
सही।
ईरान के अवाम ने जिन लोगों को मुंतखब किया, उन्होंने पार्लियामेंट में बैठ के कॉन्स्टिट्यूशन बनाया, उन्होंने वली फ़कीह को ऑथोराइज़ किया हुआ है, इसलिए वो जमहूरियत के मुताबिक है।
सही, मतलब वो इसीलिए जमहूरियत। आपने वाली मिसाल दी बरतानिया वाली, बात ख़त्म हो गई, लेकिन अब एक सवाल, अब एक बात आपने कि सवाल निकला है बरतानिया की, और वहाँ पर उन्होंने मतलब सबसे बड़ी जमहूरियत मानी जाती है उनके, उन्होंने पार्लियामेंट के इंतखाबात भी होते हैं, लेकिन मलका आलिया मौजूद है अपनी जगह पर,
हाउस ऑफ लॉर्ड्स भी मौजूद है,
हाउस ऑफ लॉर्ड्स भी मौजूद है। यस, अब ये सब तो है, लेकिन अब जब ईरान में आते हैं, इनकलाब इस्लामी में आते हैं, फिर इनको क्या, क्यों जो है ना वो होती है, तकलीफ होती है कि एक सदर मौजूद है तो फिर वली फकीह क्यों मौजूद है, वो ऊपर सुप्रीम लीडर क्यों मौजूद है, फिर ये किस बात की जो है ना, जब उनके खुद ये सिस्टम मौजूद है, तो हम मतलब इस इनकलाब इस्लामी से उनको क्या बहर है?
असल में वो ये बताना चाहते हैं कि ईरान में डेमोक्रेसी नहीं है, क्योंकि वो डेमोक्रेसी के चैंपियन है। हालांकि डेमोक्रेसी तो सऊदी अरब में भी नहीं है,
लेकिन
हाँ, मतलब उन्होंने कहा कि इराक में डेमोक्रेसी नहीं है, सद्दाम के हुकूमत डिक्टेटर वाले हुकूमत है, हम उसको ख़त्म करने के लिए सात समुंदर पार से आ रहे हैं, ठीक है, बराबर में सऊदी अरब भी है, वहाँ पर डेमोक्रेसी नहीं है। तो ये तो ऐसे ही है, वो सारे बताना चाह रहे हैं कि इस मुल्क में डेमोक्रेसी नहीं है, तो आवाम के हकूक जो है वो पामाल किए जा रहे हैं, फलां किए जा रहे हैं। मजे की बात यह है कि एक तरफ वो ये भी कहते हैं कि ईरान का जो इलेक्शन है वो इंजीनियर्ड होता है, ठीक है, अच्छा, दूसरी तरफ वो कहते हैं कि अब देखो प्रेडिक्शन हमारी ये है कि ये फलां जो है ये रईसी आएगा, अच्छा रईसी नहीं आए, यानी उनके प्रेडिक्शन गलत भी हो रही है, ठीक है। इसका मतलब ये है कि अगर इंजीनियर्ड होता तो फिर तो वही होता ना, लेकिन वो नहीं हो रहा है। तो ये इसलिए प्रोपेगेंडा का दौर है, जाहिर है, वो क्यों एक्सेप्ट करेंगे इस चीज़ को कि एक रियासत ऐसी हो कि जिसके अंदर एक ऐसा हाकिम हो, एक ऐसा हुक्मरान हो कि जो इतना विजनरी हो कि अमेरिका, इसराइल, सऊदी अरब, फलां ये वो, इन सब के आइडियाज़ को एक मिनट में निस्त नाबूद कर देता हो, इनकी प्लानिंग को पूरे मिडिल ईस्ट में फेल कर देता हो, ये जिन लोगों के हाथ सरों पे हाथ रखते रहे हैं, उनको जो समझते थे कि एकदम आज शाम गया और कल गया और बशार अल-असद के महल पे आके मिसाइल गिर रहे हैं, एकदम सब कुछ ख़त्म हो गया, तो उनको तकलीफ़ तो है ना। कभी मैं सोचता हूँ कि मसलन ये तकाबुल करना चाहिए नहीं करना चाहिए, लेकिन बहरहाल कि मसलन अमेरिका का जो सदर एक बनता है तो उसका मसलन रहबर मौसम से क्या तकाबुल है, क्या मुकाबला है? आप एजुकेशन में देख लें, आप उसके एक्सपीरियंस में देख लें, किसी भी चीज़ में देख लें,
मुकाबला ही नहीं है कोई,
तो कोई मुकाबला ही नहीं है। खुद अमेरिका जो मतलब जॉर्ज वाशिंगटन को पेश करते थे कभी अमेरिकी कौम, वो जनाब आके डोनाल्ड ट्रंप पे आके रुक गए, तो उसका क्या मुकाबला है? तो इस एतबार से देख लें तो वो ये चाहते हैं कि ये बताना कि ये निज़ाम जो है ये असल में आवाम की उमंगों के मुताबिक नहीं है, और यहाँ पर जो हुकूमत है वो मुंतखब हुकूमत नहीं है, वो ये बताना चाह रहे हैं असल में। तो इसके लिए वो एतराज़ात करते हैं।
डॉक्टर साहब बहुत बहुत शुक्रिया आपका, आपने वक्त निकाला और मुस्तकिल हमारे साथ इन प्रोग्राम्स में हाजिर रहे। नाज़रीन किराम, आपने प्रोफेसर डॉक्टर ज़ाहिद अली ज़ाहिदी की इंतहाई पुरमगज़ गुफ्तगू समाअत फरमाई। विलायत फ़कीह के हवाले से बहुत सारे शकूक व शुबहात का जवाब यकीनन मेरी तरह आपको भी मिला होगा। हम एक मरतबा फिर शुक्रगुजार हैं डॉक्टर साहब के वो मुस्तकिल यहाँ प्रोग्राम्स में तशरीफ लाते रहे और अपनी कीमती आरा से हमें नवाजा। नाज़रीन किराम, अगर आपके सवालात होंगे इंशाल्लाह तो उन सवालात को एक मरतबा हम कोशिश करेंगे कि हम डॉक्टर साहब से पूछ के उन सवालात का जवाब के हवाले से एक मरतबा फिर एक प्रोग्राम किया जा सके। प्रोग्राम आगाही के किसी नए उनवान के साथ अगली दफ़ा फिर हाजिर होंगे। तब तक के लिए अल्लाह हाफिज़। वस्सलामु अलैकुम व रहमतुल्लाह।